घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रोबाट लेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
मुख्यमन्त्री र कैलाली तथा कञ्चनपुरका तीनवटा स्थानीय सरकारहरूबीच आज खानीजन्य वस्तु निकासी कर सम्बन्धी छलफल।
सम्झौता अनुसारको महाकाली नदीको पानी प्रवाह गरिनुपर्नेमा कञ्चनपुरका जनप्रतिनिधि र सरकारवालाहरूको एकमत।
सुदूरपश्चिममा स्क्रब टाइफस विकराल बन्दै,
अछाममा बुढी गङ्गा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अझै तयार हुन सकेन।
भैतडीका किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिने।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार।
एएफसी अन्डर-19 च्याम्पियनसिपको दोस्रो चरणमा छनौट भएको नेपाली महिला टोली स्वदेश फिर्ता।
भारतको पन्जाब अमृत सहरमा सुरजन रोकाया वेटर सप्लायर्स छ नि, त्यही राम्रो राम्रो काम पाउँछ नि। फेरि नजिकको पनि विश्वासिलो पनि, त्यही जाँदा हुँदैन र? भारतका विभिन्न होटल तथा रिसोर्टहरूमा काम लगाइदिन्छ नि, अनि बस्ने सुविधा पनि छ, आकर्षक तलब सुविधा
16,000 देखि 28,000 सम्म।
अच्छा, त्यहाँ त जाने भारतमा त ठक्छन् भन्ने सुनिन्छ नि।
होइन होइन, त्यो त एकदमै विश्वासिलो र भरपर्दो हो नि त।
के अरे, फेरि एकचोटि भन् त।
सुरजन रोकाया वेटर सप्लायर्स, पन्जाब अमृतसर। सम्पर्क व्यक्ति सुरजन रोकाया, सम्पर्क नम्बर 00919041448448।
00919081885199।
अनि सुन्नुहोस्, साथमा परिचय खुल्ने परिचय पत्र लगेर जान नभुल्नु होला।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र कैलाली तथा कञ्चनपुरका तीनवटा स्थानीय सरकारहरूका बीच आज खानीजन्य वस्तु निकासी करका विषयमा छलफल भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका बीच उत्पादन तथा निकासी हुने वस्तुको करका बारेमा अन्यलता रहेको थियो। स्थानीय ट्र्याक्टर व्यवसायीहरूले दोहोरो कर बुझाउनु परेको भन्दै विरोध गरेका थिए। सोही विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख निर्भबहादुर ओड, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउत बीच पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल भएको थियो। दोस्रो चरणमा उपमहानगरपालिकाका प्रमुख निर्भबहादुर ओड र गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउत, पुनर्वास नगरपालिकाका प्रमुख जीवन बहादुर थापा, कैलालीका प्रमुख जिल्ला अधिकारी बीच छलफल भएको थियो। छलफलपछि स्थानीय तहहरूले खानीजन्य वस्तुमा उत्पादन रोयल्टी बाहेक निकासी कर नलिने सहमति भएको धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझाले बताउनुभयो। उहाँले नेपालको संविधानमा भएको प्रावधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको प्रावधान बाजिदा समस्या भएको बताउनुभयो। ट्र्याक्टर व्यवसायीहरूले यस निर्णयले आफूहरूलाई राहत भएको बताएका छन्। ट्र्याक्टर व्यवसायी समितिका प्रतिनिधि भूपेन्द्र अधिकारीले गोदावरी नगरपालिकामा उत्पादन कर धनगढीबाट कञ्चनपुर जिल्लामा लैजाँदा निकासी कर तिर्नुपर्ने बाध्यता अब भने हटेको छ।
नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको संक्रमण डडेलधुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि देखा पर्न थालेको छ। पहिलोपटक डडेलधुराको अजय मेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरूमा अन्य पहाडी जिल्लाहरूमा पनि देखा पर्न थालेको हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा 41 दिनको अवधिमा 130 जनाको जाँच गर्दा 50 जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेलधुराको तथ्याङ्कमा उल्लेख छ। उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि हालसम्म 2 जनाको ज्यान गएको अस्पतालले जनाएको छ। ज्यान जानेमा डडेलधुरा अजय मुरिकी 22 वर्षीय सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका वडा नम्बर 2 सिलङ्गाकी 9 वर्षीय बालिका गङ्गा पन्त रहेका छन्। भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेलधुराका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कणेलले जानकारी दिनुभयो। यसको संक्रमण बढ्दै जान थालेपछि बिरामी उपक्षेत्रीय अस्पताल डडेलधुरा पुगेर चेक जाँच गराइरहेका छन्। स्क्रब टाइफस रोगबाट संक्रमण भएका बिरामीको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेलधुरा, बैतडी, डोटी र बझाङमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ।
महाकाली नदीमा जलचरहरूको जीवन संरक्षणका लागि सम्झौता अनुसारको पानी प्रवाह गरिनुपर्नेमा कञ्चनपुरका जनप्रतिनिधि र सरकारवालाहरूले एकमत जाहेर गरेका छन्। आज कञ्चनपुरको भिन्दत्त नगरपालिकामा आयोजित पानी छलफल कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा पानीका क्षेत्रमा काम गर्ने सरकारवालाहरूले महाकाली नदीमा पर्यावरणीय पद्धति कायम राख्न सार्ता बाँध तलतिर छाड्नुपर्ने सम्झौता अनुसारको पानी नछोड्नाले माछाको जीवन पद्धति नै समाप्त हुन गइरहेकोले सम्झौता अनुसारको पानी प्रवाहका लागि भिन्दत्त नगरपालिका र महाकाली नगरपालिकाका जनप्रतिनिधिहरूले नीतिक पहल गर्नुपर्ने साथै सम्पूर्ण सरकारवालाहरूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित पानी परियोजना अन्तर्गतको पानी छलफल कार्यक्रममा टनकपुर बाँधबाट बनेको नेपाली भूमिको जलारूपमा नेपालीहरूले माछा मार्नेदेखि लिएर अन्य उपभोग समेत गर्न नपाइरहेकोले त्यसको लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने आवश्यकता औल्याइएको छ। त्यसै गरी माछा मार्दा कुनै पनि किसिमको विषादीको प्रयोग नगर्ने र माछाका भुँडा संरक्षण गर्ने खालका जालहरूको प्रयोग गर्न गराउन अनुरोध गर्ने, वैशाखदेखि असारसम्म माछाको प्रजनन को समयावधि भएकोले सो अवधिमा माछा मार्नमा रोक लगाउने र महाकाली नदीमा भइरहेको माछा तथा अन्य जलचरहरूको विकास गर्ने नीति निर्माण गर्न पहल गर्ने विषयमा सहमति भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष तथा पानी परियोजना कञ्चनपुरका संयोजक विष्णुदत्त अवस्थीको अध्यक्षतामा भएको पानी छलफल कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति फैरु तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख सुशीला सिंह, महाकाली नगरपालिकाका उपप्रमुख सिनीगिरी लगायत महाकाली जलाधार क्षेत्रमा पर्ने विभिन्न वडाका वडाध्यक्ष लगायत सरकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सन्धिमा नेपालको सार्वभौमिक अधिकार कायम रहने गरी पूर्वी क्षेत्र बन्ड निर्माणका लागि नेपाली भूमि प्रयोग गर्ने भनिएको भए पनि त्यसो नभएको जिकिर गर्दै कतिपय सन्धि सम्झौताले नेपालीहरूको अधिकार कुण्ठित गरेको अवस्थामा स्थानीय जनप्रतिनिधिहरूले पहल गर्नुपर्ने विषयमा समग्र कार्यक्रम केन्द्रित रहेको थियो।
कञ्चनपुरको झरना खोला नियन्त्रणको योजना अरू ठाउँ सार्ने षड्यन्त्र भइरहेको भन्दै स्थानीय बासिन्दा सशङ्कित बनेका छन्। बाढी प्रकोप र कटानी उच्च जोखिममा रहेको कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर 1 र बेलोरी नगरपालिका 9 भएर बग्ने झरना खोला नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा झरना खोला तटबन्ध निर्माणका लागि विनियोजन गरेको बजेट सार्ने षड्यन्त्र भइरहेको भन्दै स्थानीय बासिन्दाले शङ्का व्यक्त गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको रातो किताबको 31-154 नम्बरको सामान्यकरण अनुदान अन्तर्गत 57 लाख रुपियाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार कञ्चनपुरका केही नेताले उक्त झरना खोलाको बजेट काटेर आफ्नो गाउँतिर कालोपत्रका लागि माग अघि सारेपछि उक्त योजना सार्ने षड्यन्त्र भइरहेको खुल्न आएको झरना खोला पीडित श्याम रावलले बताउनु भयो। पीडितले झरना खोलाको बजेट काटेर अन्तै लग्ने व्यक्ति र सम्बन्धित सरकार विरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्। झरना खोला पीडितले स्थानीय जनप्रतिनिधि अगुवा नेताको पहलमा प्रदेश सरकारले खोला पीडितको लागि विनियोजन गरेको रकममा रजाई गर्न गम्भीर कुठाराघात भएको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण गराएका छन्।
स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुँदा सुदूरपश्चिम प्रदेशका नागरिकहरू प्राय भारततिर जान बाध्य भएका छन्। आफू र आफ्नो परिवारका आवश्यकता परिपूर्तिका लागि धेरै सुदूरपश्चिमवासीहरू भारत जान बाध्य भएका छन्। प्रदेश सरकार गठन भएको वर्ष दिनभन्दा बढी समय भइसक्दा समेत प्रदेश सरकारले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा सुदूरपश्चिमवासीहरू अझै रोजगारीका लागि भारत नै जान बाध्य भएका छन्। दसैँ मान्नका लागि केही समयका लागि घर फर्किएका नेपालीहरू अहिले फेरि तिहारको बेला भारत जान बाध्य भएका छन्। यसै विषयमा सहकर्मी निर्मला खनायतको यो रिपोर्ट अबको प्रस्तुतिमा।
अहिले कति साल भयो, 13-14 साल भयो, अहिले बर्खा बर्खा आएर 2 महिना खेती लगाएर जानुपर्छ। अहिले दसैँ तिहारमा खाना लगाए, धेरै साल भयो, 15-16 साल भयो दसैँमा खाएको, दसैँ खाएर अब जान लागेको छ।
उहाँ हुनुहुन्थ्यो 15 वर्षदेखि रोजगारीका लागि भारत धाइरहनु भएका सुक्कड कैलालीका जयबहादुर साउद। तिहारका बेला परिवारसँग रमाउने रहर भए पनि गरिबी र बेरोजगारीका कारण भारततिर जान लागेको पीड सुनाउनु हुँदै वर्षौंदेखि सुदूरपश्चिममा व्याप्त बेरोजगारी समस्याको अन्त्य गर्ने प्रतिबद्धता गरेको प्रदेश सरकारले एक वर्ष बितिसक्दा पनि प्रदेशको बेरोजगारी उन्मूलन गर्ने खालका कुनै पनि योजना र कार्यक्रम नल्याउँदा प्रदेशवासी अहिले तिहारको मुखमा भारततर्फ लागेका छन्। दशैं मनाउन घर फर्किएका नेपालीहरू दोस्रो मुख्य चाड तिहारको मुखैमा बाध्यताले विदेशिन थालेका छन्। अछामका लोकेश परियार:
दशैंभन्दा लगभग ठ्याक्कै 15 दिन अगाडि आएको, उतातिर नगएर हाम्रो कामै छैन। दिवालीको जाँदाखेरि टिप्स दिने काम हुन्छ, यसले गर्दा उहाँ जानै पर्ने हुन्छ। हामीले चुनावको बेला आएको त आएको, धेरै नेताहरूलाई जिताइसक्यो, जिताएर मान्छे कहाँ कहाँ पुगिसक्यो, हाम्रो त्यही हाल छ अहिलेसम्म।
बाध्यता र व्यवस्थाका कारण भारत बसेका उनीहरूलाई प्रदेशमा काम गर्नु बाध्यता हो। परदेशमा काम गर्दै गर्दा उनीहरूले धन मात्रै कमाउँदैनन्, धनको आशमा विदेशिएका उनीहरू स्वदेश फर्कदा विभिन्न रोगहरू पनि बोकेर आउने गर्छन्। उनीहरूले एचआईभी, डेंगू र मलेरिया जस्ता खतरनाक रोगहरू बोकेर आउँदा गरिब परिवारमा अझ ठूलो विपत्ति आउने गरेको बताउनुहुन्छ धनगढी सेती अञ्चल अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहरा।
प्राय नेपालका युवाहरू, युवा अवस्थाका व्यक्तिहरू चाहिँ अधिकांश भारतमा जो रोजगारीका लागि यहाँबाट जाने गर्छको शिकार भएर फर्किने गरेको अवस्था हामीलाई यहाँ अवगत भएको छ। एचआईभी एड्सको व्यापक क्यारियर ग्रुपमा आएका छन् भने त्यसै गरी अहिले चाहिँ हेर्ने हो भने डेङ्गू, मलेरिया, टाइफस त्यस्ता रोगहरू पनि यहाँबाट क्यारियर गरेर चाहिँ नेपालमा ल्याएको अवस्था छ। एउटा त उनीहरूको चाहिँ आफ्नो चाहिँ प्रोडक्टिभ लाइफ चाहिँ त्यहीँ बिताउँछन् र त्यहाँबाट प्रोडक्सनको सट्टा कमाउनुको सट्टा उठ्यो तिनीहरूले चाहिँ रोगको अवस्था ल्याउनुले उनीहरूको चाहिँ
देशमा संघीयता आए पनि समृद्ध र विकासको आशा बोकेका नेपालीहरू अहिले पनि निराश देखिन्छन्। चुनावका बेला नेताहरूले प्रदेशको बेरोजगारीलाई मुख्य एजेन्डा बनाएर अघि बढेको भए पनि अहिले त्यसको लागि पहल भने नभएको सर्वसाधारणहरूको गुनासो रहेको छ। अहिले पनि नेपालीहरूले चाड पर्वका बेला घर परिवारको माया मारेर विदेशिनु परेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि भारतको आप्रवासन व्यवस्थित पार्न 30 लाख रकम विनियोजन गरेको छ, तर अहिलेसम्म पनि न भारतको आप्रवासन व्यवस्थितको प्रयास भएको छ न सिमानाकामा भारत जानेहरूको तथ्याङ्क राख्ने काम नै। तर प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सुधारी भने यस्तो बताउनुहुन्छ,
काम यहाँ दिने हो भने मान्छे विदेश जाँदैन, विदेश सरहरूले जाने बाध्यता जाने कुरा छ, सस्तो श्रम छ इन्डियामा, त्यसो भएको कारणले हामीले यहाँ अवसरहरू खडा गर्न सक्यो भने मात्रै रोक्न सकिन्छ। अवसरहरू खडा गर्न नसक्यो भने कफैले गाँतले गर्यो भने रोक्न सकिन्न भन्ने कुरा छ। त्यो अवसरहरू खडा गर्नका निम्ति हामीले योजनाहरू बनाएको छ, बिस्तारै इन्डिया जाने क्रम घट्छ भन्ने विश्वास छ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको शपथ लिँदै गर्दा अब प्रदेशवासीले रोजगारीका लागि भारत जान नपर्ने बताउनु भएको थियो। त्यो त नेताहरूको खोक्रो भाषण न हो, वास्तवमै भाषणले देशको मुहार फेरिएला नफेरिएला तर नेता कार्यकर्ताहरूको जीवनशैली पक्कै फेरिएको छ। क्षणभरको लोकप्रियताको लागि भाषण ठोक्ने नेताहरूलाई चाडबाडको मुखमा परिवारबाट छुट्टिएर हातमुख जोड्न, धन कमाउनकै लागि प्रवासी नै पीडा के थाहा। नागरिकलाई सपना बाँडेका नेताहरूले आफ्ना नागरिकहरूको वास्तविक मर्म बुझ्दै प्रदेशको गरिबी बेरोजगारीको धरातलमा उभिएर विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न सके प्रदेशका यी यस्ता यावत समस्याहरूलाई उन्मुक्ति पाउँदै समृद्धितिर अग्रसर भइन्छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा औपालु भएको छ श्रोता विचारको। देशमै रोजगारीको अवसर सिर्जना गर्ने वचनबद्धता गरेको प्रदेश सरकारले किन केही नगरेको होला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
जोशी, प्रदेश सरकार गठन भए पनि खासै अधिकार चाहिँ सरकारले पाएको छैन, अहिले खालि एउटा सरकारको नामको मात्रै सरकार भएको छ र उसले चाहिँ खासै त्यति आफ्नो केही क्षेत्रमा केही काम गर्नु पनि पाइरहेको छैन। त्यही हिसाबले केही भ्याकेन्सीहरू खोल्ने त्यस्तो काम पनि गर्न नसकेको हुनाले पनि उसले रोजगारीको अवस्था सिर्जना गर्न सकेको छैन,
अहिलेसम्म गरेको छैन। त्यस्तो अब गर्छु त भन्छ, गर्दैनन्। अब भोट माग्दाखेरि पनि व्यवस्था गर्छु यस्तो गर्छु भन्छन्, पछि खै कहाँ जान्छन् जान्छन् थाहै हुँदैन।
मखनबारहरूका नेताहरूको यो परम्परा, यो चलिआएको बोली हो, त्यो अहिलेदेखि होइन पहिलेदेखि वचन दिने त्यो कार्यान्वयन नगर्ने यो हुनेवाला पनि छैन। जबसम्म नेता सुतिनु पर्यो मेन, यो कुर्सी त्याग्नु पर्यो तर कार्यान्वयन हुनु पर्यो नि मेन त। कार्यान्वयन नभएपछि नेताहरूको विश्वास को गर्छ? जनताले विश्वासै गर्न जोडिसक्यो। हेर्नुहोस्, यिनीहरूको बुद्धि पलाउनै पलाएको छैन।
देशका बेरोजगार युवाहरूलाई रोजगारीका लागि विभिन्न चाहिँ सिपमूलक तालिमहरू कार्यक्रमहरू आयोजना गर्नुपर्छ। हाम्रो प्रदेश सरकारले त्यस्ता सिपमूलक योजनाहरू ल्याउनुपर्छ र अनि देशमै उद्योग, कल कारखाना, कृषि स्थानीय स्तरमा जुन उपलब्ध छ त्यसलाई सदुपयोग गरेर बेरोजगार युवा युवतीहरूलाई काममा लगाउन सक्यो भने देशले पनि विकास गर्छ र युवा युवतीहरू, बेरोजगार युवा युवतीहरूले रोजगार पनि पाउँछन्, आफ्नो देशको समृद्धि पनि अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। तपाईँ अहिले शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगंज मेडिकल कलेज का वरिष्ठ नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT
यही कार्तिक 17 गते शनिबार का दिन आउँदै हुनुहुन्छ।
आधुनिक मशीन द्वारा घाटी को इंडोस्कोपी को सुविधा, कान को सुनाई परीक्षण यंत्र को व्यवस्था, कान सुन्न सक्ने मशीन उपलब्ध, नाक कान घाटी संबंधी संपूर्ण सेवा। संपर्क स्थान उमा मेडिकल हल, गली नंबर 3 महेन्द्र नगर। संपर्क फोन नंबर 0995215543।
प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड को अत्यंत जरूरी सूचना। प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड को नियमित 9 वार्षिक साधारण सभा यही कार्तिक 17 गते शनिवार बिहान 11 बजे कञ्चन बहुमुखी कैंपस को प्रांगण में संपन्न होने भएकाले यहाँ को अनिवार्य उपस्थिति का लागि हार्दिक अनुरोध गरिन्छ। साथ ही 2074 साल को SEE परीक्षा में सर्वोत्कृष्ट अंक प्राप्त करने शेष सदस्य छोरा छोरीहरूलाई पुरस्कार तथा सम्मान गरिने कार्यक्रम रहेकाले कार्तिक 15 गते भित्र लब्धाङ्क पत्रको प्रतिलिपि कार्यालय समय भित्र संस्थाको कार्यालयमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कृष्णपुर 5 गुलरिया कञ्चनपुर।
जाऊ जाऊ साथी खाता खोलना सनराइज बैंक मा जाऊ स्वास्थ्य संबंधी बीमा को लाभ परिदिऊ बिरामी हुँदा अस्पताल बसेको दुर्घटना मा परेको दुबैको स्वास्थ्य बीमा हुन्छ रे एकपल्ट बुझ्नै पर्यो नि सनराइज बैंक मा जानै पर्यो नि
सनराइज बैंक हामी सँगसँगै।
सूचना 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 यही कार्तिक 14 र 15 गते 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि निशुल्क खुवाइदैछ। त्यसैले आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकालाई बाइक पर्ने केन्द्रमा लगि भिटामिन ए र जुकाको औषधि अवश्य खुवाउनु होला। याद गरौँ, भिटामिन ए र जुकाको औषधि खुवाउने दिन यही कार्तिक 14 र 15 गते हो। जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुर, निर्स नेपाल अनुकूलन एक्स ब्रेस्ट परियोजना एवं शुक्लफाटा एफएम द्वारा जनहितमा जारी सन्देश।
आँखाका रोगीहरूका लागि अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ केटा आँखा अस्पतालको आयोजनामा श्री कृष्णमावि गुलरियामा कार्तिक 17 गते शनिबारका दिन बिहान 9 बजेदेखि 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतियाबिन्दु लगायत अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेसन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। रमेश चन्द्र भट्ट, बाह्य कार्यक्रम व्यवस्थापक, गेटा आँखा अस्पताल, गेटा कैलाली।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। अछामको बुढीगङ्गा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको 23 वर्षसम्म पनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुन सकेको छैन। दशैंका भई डिपिआर तयार भइसक्ने बताइएको भए पनि आयोजनाले हालसम्म उक्त काम सम्पन्न गरेको छैन। सरकार आफैले निर्माण गर्ने 20 मेगावाट क्षमताको बुढीगङ्गा जलविद्युत आयोजनाको निर्माणका लागि 2052 सालदेखि नै अध्ययन सुरु भएको थियो। 2073 सालमा अध्ययन सम्पन्न हुने र 2073 सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। सन् 1997 सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन अनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब 6 अर्ब अर्थात् 60 मिलियन अमेरिकी डलर रहेको आयोजनाका प्रमुख सञ्जय ढुङ्गेलले बताउनुभयो। यस लागतमा प्रसारण लाइनको निर्माणको लागत समेत समावेश गरिएको छ। आयोजनाको इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरेर निर्माणका लागि 2014 जुन 18 तारिकमा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग 3 अर्ब नेपाली रुपियाँको ऋण सम्झौता भइसकेको इन्जिनियर वीरबहादुर बोहराले बताउनुभयो। त्यसै गरेर 2012 जुलाई 4 तारिकमा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग नेपाली रुपियाँ 1.8 अर्ब ऋण सम्झौता भइसकेको छ। बाँकी रकम नेपाल सरकारले बिहोर्ने, उक्त सम्झौतामा उल्लेख गरिएको इन्जिनियर बोहराले बताउनुभयो। तर अध्ययन सुरु भएको 23 वर्ष बितिसकेको छ, अहिलेसम्म जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत तयार छैन। पटक पटक समय थप गरिए पनि डिपिआर तयार नभएको आयोजना प्रमुख ढुङ्गेलले बताउनुभयो।
कैलालीको भजनी नगरपालिकाका किसान नगरपालिकाकै कारण माछा पालनमा आकर्षित हुन सकेका छैनन्। पछिल्लो समय नगरपालिकाले प्राकृतिक तालमा ठेक्कामा माछा पाल्न दिएपछि स्थानीय र नगरपालिका बीच विवाद चुलिएको छ। भजनी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका प्राकृतिक तालमा ठेकेदारले पनि माछा पालन गर्न पाएका छैनन्। ताल ठेक्का लिई पट्टा उठाएको करिब 3 वर्ष भए पनि माछा पालन गर्न नपाएको लाल कपरिया र कोलकाता ताल ठेक्का लिएका ठेकेदार प्रदीप शाहले बताउनु भयो। उहाँका अनुसार ताल ठेक्काको 1 वर्षको रकम बुझाइसके पनि नगरपालिकाले ताल हस्तान्तरण गरेको छैन। भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले वन कार्यविधि नबनिसकेकाले ताल ठेक्का लिएकाहरूले उपभोग गर्न नपाएको बताउनु भयो। जिल्ला वन ऐन 2049 अनुसार वनभित्र रहेका बाटो पोखरी ताल वा खोला नाला र बगर समेतको संरक्षण र व्यवस्थापन गर्ने सम्पूर्ण दायित्व र जिम्मेवारी वन कार्यालयकै हुने कानुनी प्रावधान रहेको छ। यस्तै विवादका कारण कैलालीका माछापालक कृषकहरूलाई दुविधा भएको छ। भजनी नगरपालिकामा करिब 25 वटा प्राकृतिक तालहरू रहेको जनाइएको छ। सामुदायिक वनमा रहेका ती तालबाटै स्थानीयले माछा उपभोग गर्दै आएका छन्।
भैतडीमा कृषकहरूलाई 50% अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गरिने भएको छ। कृषकहरूलाई कृषिमा आत्मनिर्भर बनाउन डब्लुके 1204 जातको गहुँको बिउ वितरण गरिने भएको हो। कृषक समूह कृषि सहकारी तथा कृषकहरूलाई माग अनुसार अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न लागि कृषि ज्ञान केन्द्र गोठलापानीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनु भयो। उहाँका अनुसार गहुँको बिउ 80 रुपियाँ प्रति किलो पर्दछ। यसमा नेपाल सरकारले अनुदान 40 रुपियाँ दिएपछि किसानहरूले प्रति किलो 40 रुपियाँमा गहुँको बिउ पाउनेछन्। डब्लुके 1204 जातको गहुँको बिउ खरिद गर्न चाहने कृषकहरूले कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्न आग्रह समेत गरिएको छ। कृषिमा आत्मनिर्भर बनाउन जिल्लामा वर्षेनी बाह्य जिल्लाबाट उन्नत जातको गहुँ खरिद गर्ने र जिल्लाभित्र भएका किसानलाई अनुदानमा बिक्री गर्ने गरिएको छ। बैतडीमा 20,900 हेक्टरमा गहुँ खेती गरिँदै आएको छ।
त्यसै गरी बैतडीको पाटन नगरपालिका वडा नम्बर 10 सिद्धपुरमा बाघले आतंक मचाएको छ। बाघको आतंकले स्थानीय त्रसित बनेका छन्। बाघले हताश बन्तड र बाज क्षेत्रका बासिन्दाको बाख्रा बाछा बाछी खाएको स्थानीय तुलसी मोहनाले जानकारी दिनुभयो। कलखाया र सलानी सामुदायिक वनमा दिनदहाडै बाघ देखिने गरेको अर्का स्थानीय तारादत्त पन्तले बताउनु भयो। पन्तका अनुसार बाघको डरका कारणले गर्दा त्यहाँका स्थानीयहरू घाँस दाउरा का लागि जङ्गल जान समेत डराउने गरेका छन्। प्रत्येक दिन बाघले बाख्रा बाछा बाछी खान थालेपछि स्थानीय चिन्तित बनेका छन्। आफूले पालेका घरपालुवा जनावरहरू बाघले खान थालेपछि चिन्तित भएको स्थानीय बासिन्दाले बताएका छन्। साथै स्थानीयहरूले बाघ नियन्त्रणको पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्।
घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङमा एकजना महिलाको ज्यान गएको छ। ज्यान जानेमा खप्तर छन्ना गाउँपालिका वडा नम्बर 1 गोठखोलाकी 22 वर्षीय पार्वती जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घर नजिकै आफ्नै बारीमा घाँस काट्दै गर्दा लडेर सिकिस्त घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बीच बाटोमा नै ज्यान गएको हो। जोशीको शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार आएको छ। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि मनमोहन कार्डियो थोरासिक भ्यास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आज निकै सुधार आएको उहाँको उपचारमा संलग्न चिकित्सक प्राध्यापक डाक्टर अरुण सायमीले बताउनु भयो। हिजोको तुलनामा आज प्रधानमन्त्री निकै स्वस्थ देखिएको, खानेकुरा समेत राम्रोसँग खाएको र राम्रोसँग कुरा गर्न सक्ने भएको डाक्टर सायमीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको दम समेत सामान्य रहेको र ज्वरो निको भइसकेको चिकित्सकको भनाइ छ। छातीको एक्सरे सामान्य देखिएको, मुटु र मृगौलाको अवस्था ठिक रहेको चिकित्सकहरूले बताएका छन्। अब 2-3 दिनपछि पूर्ण रूपमा निको भएपछि मात्र डिस्चार्ज गरिने डाक्टर सायामीले जानकारी दिनुभयो। दसैँका बेला बढी दौडधुप भएपछि सामान्य रुगाखुकी लागेका प्रधानमन्त्री ओलीलाई गत शुक्रबारदेखि ज्वरो आएको थियो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशित गर्दै समग्र देशवासी दिदीबहिनीहरूको सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन पनि सबैलाई आग्रह गर्नुभएको छ।
एएफसी अन्डर 19 च्याम्पियनसिपको दोस्रो चरणमा छनौट भएको नेपाली महिला राष्ट्रिय टिम आज स्वदेश फर्किएको छ। थाइल्यान्डमा भएको प्रतियोगितामा समूह उपविजेताको रूपमा दोस्रो चरण प्रवेश गरेको नेपाली टिम आज बिहान काठमाडौँ फर्किएको हो। नेपाली टिमलाई अखिल नेपाल फुटबल सङ्घ एन्फा उपाध्यक्ष उपेन्द्र मान सिंह र केन्द्रीय सदस्य रूपेश अधिकारी लगायतले स्वागत गरेका थिए। थाइल्यान्डमा भएको प्रतियोगितामा नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै समूह उपविजेताको रूपमा दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो खेलमा थाइल्यान्डसँग पराजित भए पनि त्यसपछि लगातार 2 गोलमा जित निकाल दुई खेलमा जित निकाल्दै नेपाली टोली अघिल्लो चरण प्रवेश गरेको हो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
मुख्यमन्त्री र कैलाली तथा कञ्चनपुरका तीनवटा स्थानीय सरकारहरूले आज खानीजन्य वस्तु निकासी कर सम्बन्धी छलफल।
सम्झौता अनुसारको महाकाली नदीको पानी प्रवाह गरिनुपर्नेमा कञ्चनपुरका जनप्रतिनिधि र सरकारवालाहरूको एकमत।
सुदूरपश्चिममा स्क्रब टाइफस विकराल बन्दै।
अछाममा बुढी गङ्गा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अझै तयार हुन सकेन।
बैतडीका किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिने।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार।
एएफसी अन्डर 19 च्याम्पियनसिपको दोस्रो चरणमा छनौट भएको नेपाली महिला टोली स्वदेश फिर्ता।
हस् त यसलाई यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन पूजाजीलाई धन्यवाद।